نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تسر وتمم بالخير محسن انسانیت. اس میں سے ہم چیپٹر نمبر 4 ہی کو کنٹینیو کریں گے اور ہمارا ٹاپک ہے قتل کی سازشیں. کتاب کے اعتبار سے پیج نمبر 340 کا بالکل اینڈ ہے اور کچھ کتابوں میں پیج نمبر 390 بھی ہے. ہر ایک اپنی کتاب کو دیکھ لے. ہم دیکھ رہے ہیں کہ مدینہ میں آنے کے بعد نبی صلی اللہ علیہ وسلم کن حالات سے دوچار ہوئے تھے. اس میں ہم نے ابھی ڈفرینٹ چیزیں دیکھیں کہ کیا ہر وہ چیز جس کو ایک انسان کہہ سکتا ہے کہ خلاف طبیعت. اگر میں ایک جملے میں کہہ دوں کہ نبی صلی اللہ علیہ وسلم کو مدینہ میں آنے کے بعد خلاف طبیعت حالات سے دوچار ہونا پڑا تو بات غلط نہیں ہوگی. اور یہ ہم سب کے لیے بہت بڑا ایک سبق ہے. کبھی بھی حالات ہمیشہ آپ کی میری مرضی کے نہیں رہیں گے. ہم گھروں میں تو گھروں میں, ہم تو شادیوں میں بھی جائیں گے, خوشیوں کے موقع پہ بھی اپنے پیاروں کے ساتھ جمع ہوں گے, اس وقت بھی بہت ساری باتیں ہماری طبیعت کے خلاف ہوں گی. تو اپنے لیے آج کا پہلا عمل لکھیے, خلاف طبیعت حالات میں گھبرانے کی بجائے, جھنجھلانے کی بجائے ایک خاص حد تک کوشش کر لیں بہتری کی, اس کے بعد نبھانے کی کوشش کریں. بہت سارے انسانی معاملات بگڑتے ہی تب ہیں جب ہم ہر چیز کو اپنی مرضی کی چاہتے ہیں اور وہ ہو نہیں پاتی اور ہم اس میں پریشان ہوتے ہیں. آج بہت ہی دلسوز قسم کا ٹاپک ہے اور وہ ہے قتل کی سازشیں. آپ اپنے اوپر لے کر ذرا تو سوچئے, اپنے اوپر لینا تو ہمیں اتنا دکھ نہیں ہوتا, اپنے باپ پہ لیں. آپ کو پتہ چلے کوئی آپ کے باپ کو قتل کرنا چاہتا ہے, سوچ کے کیسا لگتا ہے؟ چلیے بھائی پہ لیں, پتہ چل جائے کہ آپ کے بھائی کے قتل کی کوشش کی, یا آپ کے بھائی اللہ کے حکم سے قاتلانہ حملے سے بال بال بچے, کیسا لگے گا؟ چلیے شوہر, کوئی آپ کے شوہر کو اللہ نہ کرے قتل کر ہی دے یا اپنے زوم میں یا بار بار اس کی کوشش کرے تو کیسا لگتا؟ اور کوئی آپ کے جوان بیٹے کو قتل کرنا چاہے, آگے باقی رشتے تو دور کے ہیں, یہ چار پانچ قریب کے رشتے ہیں, ان کو سن کر ایک دم ہمارا دل پکڑا جاتا ہے. ایسے لگتا ہے جیسے سنسنی ہوتی ہے اور کہنے والا یہ بات کہے بغیر جلدی سے آگے گزر جائے. ہم تو سوچ بھی نہیں سکتے, ہم تو سن بھی نہیں سکتے. آپ سوچئے نبی صلی اللہ علیہ وسلم کے قتل کی سازش, کیا اب دل پہ وہی چوٹ پڑی؟ اپنے ایمان کو دیکھیں, مجھے نہ کوئی بتائے, میں بھی نہیں آپ کو بتاتی. اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا, حدیث کا خلاصہ ہے کہ جب تک اللہ اور اس کا رسول ہمیں اپنے باپ بھائی بیٹوں دنیا کے ہر رشتے سے پیارا نہیں ہو جاتا تب تک اس کا ایمان پورا نہیں ہے. تو پہلے تو ہم اپنے ایمان کا ٹیسٹ لے لیں کہ کیا واقعی نبی صلی اللہ علیہ وسلم سے اپنے خون کے باقی رشتوں کی نسبت زیادہ محبت محسوس ہوتی ہے. چلے زیادہ تو ہے, کیا اتنی بھی محسوس ہوتی ہے؟ یہ ایک ایسی ٹیسٹ ہے اور اس کو کبھی کبھی کرتے رہا کریں, ورنہ یاد رکھیے یہ صرف کتابی باتیں ہیں. اللہ سے پیار, نبی سے پیار, جان دے دیں, قربان کر دیں, کچھ بھی نہیں کرتا بندہ وقت پڑنے پہ. تو نبی صلی اللہ علیہ وسلم کی محبت کو محسوس کیجئے. اب دوسرا پوائنٹ اس ٹاپک کو شروع کرنے سے پہلے جو میرے اور آپ کے لیے, بڑے غور سے سنیے گا, نبی صلی اللہ علیہ وسلم کا قصور کیا تھا؟ عموماً ہم کہتے ہیں فلاں کو قتل کرنے کی کوشش کی گئی کیونکہ وہ بڑا جھگڑالو ہے, کسی کی جائیداد کا ایشو ہے. میں نے کچھ جگہ پہ رہ کر دیکھا جھگڑے, خاندان ٹوٹے ہوئے ہیں, رشتے ٹوٹے ہوئے, باہر کے ملکوں میں بھی آ کر نہیں بدلے, ہر آئے دن نئی خبر سن لو. وجہ کہ عموماً جائیدادوں کے جھگڑے, خاندان کی کوئی رنجشیں اور گھبراہٹیں. ہم عموماً سوچتے ہیں کہ کسی پہ حملہ تب ہوتا ہے جب کوئی اس کا ذاتی فعل کسی سے بگڑا ہوتا ہے. نبی صلی اللہ علیہ وسلم کا کیا کوئی ایسا ایشو تھا؟ کیا آپ لوگوں کی جائیداد کے اندر کوئی شریک تھے؟ کوئی خاندان برادری کی جنگ تھی؟ نعوذ باللہ ثم نعوذ باللہ, کیا اخلاق میں کوئی کمی تھی کہ جس طرح ہم کہتے ہیں فلاں کی صحبت بگڑ گئی, پھر میرا وہ بچہ برے لوگوں میں پھنس گیا, اب لوگ اس کی جان کے در پہ ہیں؟ या आप नौसुबिल्ला कोई क्रिमिनल थे कि पुलिस आपके पीछे है, या आपको डिपोर्ट करने की कोशिश है। इस दर्द को महसूस कीजिए, मैं और आप दीन की रूह नहीं ले सकते जब तक मुझे और आपको नबी सल्लम का वो जुर्म ना समझ आ जाए कि जिसके लिए लोग कत्ल तक आ जाते हैं। हमें तो लोग ज़रा सी टेढ़ी आँख से देखें तो हम भिदकने लगते हैं, दबने लगते हैं। कोई कानून ऐसा बन जाए, हम आवाज़ उठाना अपने लिए मुहाल समझते हैं कि नहीं नहीं मान लो जो कहते हैं। सर के कपड़े को उतरवा दे, कोई पाँव के उतरवा दे, वो हाथ उतरवा दे, हम कहते हैं चुपके से बैठे रहो। कल को हमारी दाढ़ियों पे पाबंदी लगा दे, हम लगाने को तैयार हैं। कहाँ कत्ल की साजिश, तो फिर जुर्म क्या था? सूरत बुरूज के बिल्कुल शुरू में आयत है, वमा नकमु मिन्हुम इल्ला अन युमिनु बिल्लाहिल अज़ीज़िल हमीद। और वो किसी चीज़ का इंतकाम नहीं ले रहे थे उनसे सिवाय इसके कि वो ईमान ले आए अल्लाह अज़ीज़ हमीद पे। याद रखिए, जो बंदा जितना अल्लाह का बनता जाएगा और अल्लाह की बात मानता जाएगा, मुआशरा उसका दुश्मन होता जाएगा। हमारी ये मुखालफत छोटे पैमाने में थोड़ी होती है। बस आप नए नए दीन पे आते हैं ना, तो ऐसे किसी का मुझे मैसेज कल मिला, अपनी दीन की तरफ बढ़ती हुई सरगर्मियों का जिक्र, यानी दीन पे अमल की कोशिशें, ख़ानदान की शादियां, ब्याह दावतों में जो कुछ उन्होंने थोड़ा स्टैंड लिया, और उसके बाद फिर उनका दर्द क्या था कि लोग मुझे क्यों नहीं अब बुलाते, लोग मुझे घूर के क्यों देखते हैं, लोग मुझे अजनबी क्यों कहते हैं, मैं तो उनको कुछ नहीं कहती। तो उनको भी मैंने यही कहा था कि अगर आपको मकसद का यकीन है ना, तो आप लोगों की नज़रों से अपने आप को देखना छोड़ दें। जितना लोगों के सहर से आप आज़ाद होंगे, आप उतना आज़ाद होंगे। असल आज़ादी लोगों की बातों से आज़ादी है। रकबे को आज़ाद करा लेना आज़ादी नहीं है। आज़ादी असल ये कि आप जहालत से आज़ादी लें, आप गलत रस्म व रिवाज से आज़ाद हो जाएं, लोगों की बातों से आज़ाद हो जाएं। अगर वाकई आज़ाद होना चाहते हैं, तो आज 14 अगस्त के नाते से इस नीयत के साथ आज़ाद हों कि मैं अल्लाह और उसके रसूल के मामले में किसी की मलामत से नहीं डरूंगी, किसी की मुखालफत से नहीं डरूंगी, मैं किसी को खुश नहीं करूंगी जब अल्लाह नाराज़ हो, मैं किसी की खुशी की परवाह नहीं करूंगी जब रसूल की मुखालफत हो, मैं खिलाफ़े सुन्नत कोई काम नहीं करूंगी, चाहे लोग मेरे कत्ल तक आ जाएं। और आज कत्ल करके किसी ने हमें जेल में जाना है? आज तो बड़ा महज़्ज़ब दौर है, कोई किसी को टेढ़ी आंख से देखे तो उसको कत्ल कर देंगे, उसको उठा लेंगे, पुलिस ले जाएगी। कहाँ प्यारे चेहरे को, वो चेहरा जिसकी कुरान में बातें हैं, जिसको आप पढ़ें तो सही कि अल्लाह के नबी का वजूद उस मुआशरे में एक रहमत था। मदीना की गलियों में फिरने वाला सबसे बेहतरीन शख्स मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, सबसे ज़्यादा बाखलाक मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, ला दरर व ला दरार पे अमल करने वाला सबसे खूबसूरत इंसान मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, लोगों से ताल्लुक़ अच्छा रख के ख़ुद को अल्लाह की तरफ जोड़ने वाला शख्स मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, लेकिन लोग उनको देखना नहीं पसंद करते। तो शायद आपको इन चंद जुमलों में जवाब मिल जाए इस बात का कि अगर लोग मुखालफत करते हैं, तो ज़रूरी नहीं होता कि हर मुखालफत के पीछे हकीकत भी हो। जिसने भी अल्लाह और उसके रसूल की बात की, लोग उसके दुश्मन हुए। आइए थोड़ा सा बुक में से पढ़ते हैं। सच्चाई जब किसी की दावत पर तहरीक बन के उठती है, तो इसकी मज़ाहम ताकतें खालफते बेजा में पढ़कर मुसलसल पस्ती की तरफ लुढ़कती जाती हैं, यहाँ तक कि जब वो असल दावत के मुकाबले में दलील की बाजी भी हार जाती हैं और फितना अंगेजियों और तशद्दुदकारियों को भी नाकाम देखती हैं, तो फिर इनका हसद और इनका कमीनापन इनके अंदर जरायम पेशा डाकुओं और कातिलों की सी गंदी जहनीयत उभार देता है। इस मरहले पर आकर, यहाँ से हाईलाइट कीजिएगा, वो दाई हक, ये असल जुमला है, हर दाई के लोग दुश्मन नहीं होते। और दाई कौन होता है? दावत देने वाला, इन्वाइटर। सिर्फ दावत देना या सिर्फ दीन का नाम लेना, दीन का काम करना, इससे लोगों को कोई बुरा नहीं लगता। اصل میں وہ دعوت بری لگتی ہے جس میں حق ہو. یہ جملہ اپنے لیے لکھ لیں. کئی دائی ایسے ہیں جن کو دوسرے پروموٹ کرتے ہیں, سینکشنز ملتی ہیں, ٹائٹل ملتے ہیں, پروٹوکول ملتا ہے, لیکن حق کے دائی کو اس کی زندگی میں کم ہی پروٹوکول ملا. ہار ملتے ہیں لیکن تانوں کے, پھولوں کی جگہ کانٹے. تو اللہ کے نبی اگر دائی ہوتے نا صرف, تو لوگ ان کو ہاتھوں ہاتھ لیتے. اتنا پیارا مقرر ان کو ملنا کہاں سے تھا کہ جس کے ایک ایک لفظ میں جملے چھپے ہوئے تھے, جو ہے ہی جوامع الکلم کا مجموعہ تھا. لیکن مدینہ والوں کو حق نہیں سننا تھا, اور اکثریت انسانوں کی حق کی دشمن ہوتی ہے, ورنہ وہ اللہ کے نبی کو اپنا لیڈر بناتے, تالیوں کی گونج میں اسٹیج پہ بٹھاتے, پھولوں کے گستستے پیش کرتے, دستار بندی کرتے, آپ کے پاؤں دباتے, آپ سے نذرانے لیتے. لیکن لوگوں کو حق اچھا نہیں لگتا. اور تحریک عدل کے قائد کی جان لینے کے در پہ ہو جاتے ہیں. دوسری آپ کی خوبی, اس کو بھی نوٹ کریں, تحریک عدل حرکت میں آ گیا تھا. عدل آپ کے بعد, یہ جو تحریک ہے نا لفظ حرکہ سے, عدل کی طرف بڑھتے ہوئے قدم. آپ نے اس معاشرے میں جو کالونائز ہو چکی تھی, جس میں ایک طرف تو بڑے لوگوں کا اختیار تھا اور دوسری طرف پسے ہوئے لوگ تھے, ایک طرف فوج تھا اور ایک طرف خزرج تھا, ایک طرف بنو نذیر قینقاع اور دوسری طرف خزرج تھا, یہ چھوڑ کر آپ نے انسانیت کو عدل دیا. تو یاد رکھیے کہ دائی حق ہونا اور تحریک عدل کا قائد ہونا, یہ دو جرم تھے نبی صلی اللہ علیہ وسلم کے. یہ سوال آپ سے پوچھا جا سکتا ہے, اسائنمنٹ میں یہ کوسچن ڈالیں کہ اللہ کے نبی کے قتل کی کوششوں کے پیچھے محرک کیا تھے, کیا قصور تھا آپ کا اس لیے کہ آپ نے حق اور عدل کی بات کی. ایسے اشرار اگر قوت و اختیار رکھتے ہوں تو وہ حریف کو سیاسی جبر کے شکنجے میں کستے ہیں, اور قانون کی تلوار کو حرکت میں لا کر اور عدالتی ڈرامہ اسٹیج کر کے خادمان انسانیت کے خون سے ہاتھ رنگتے ہیں. یہ تیسرا ٹائٹل ہے نبی کے لیے, نوٹ کر لیں. دائی حق تھے, تحریک عدل کے قائد تھے, اور خادم انسانیت تھے. لکھ کے دیکھیے, محسن انسانیت وہی بنے گا جو خادم انسانیت ہوگا. آپ خدمت کر کے مریں, مرنے کے بعد بھی آپ کو پروٹوکول ملے گا, جیسے آج 14 اگست پہ لوگ قائد اعظم کو پروٹوکول دے رہے ہیں. اور آپ کچھ نہ کر کے مریں تو تیسرے دن آپ کے کل ہو جائیں گے, پھر آپ کی برسی ہوگی, اور پھر اس کے بعد جس کا جو دل کیا آپ کا ہوگا. تو خدمت کرنے والوں کے اکثر لوگ دشمن کیوں بن جاتے ہیں؟ کیونکہ وہ ان کو غلط چیزوں سے روکنے والے بنتے ہیں. قوت و اختیار سے محروم ہوں تو پھر قتل کی سازشی تدبیریں اختیار کرتے ہیں. یعنی اب اختیار نہیں تھا نا ابھی ان لوگوں کے پاس, تو سازشوں کے جال بننے لگے. یہ بھی ایک کمزوری کی علامت ہے. جیسے بعض بدلہ نہیں لے سکتے تو پکڑ کے اس چیز کو خراب کرنے لگتے ہیں, اچھا پھر ہم بھی بدلہ لیں گے, آپ نے ہمیں ٹوکا ہمیں روکا, ہم آپ کی فلاں معاملے میں مخالفت کریں گے جس پہ آپ اب ہمیں کچھ نہیں کہہ سکتے. تو یہ انسانی ذہن کی کمزوری ہوتی ہے. ٹھیک یہی راہ مکہ کے ارباب جہالت نے اختیار کی تھی, اور اب اسی ناپاک راستے پر مدینہ کے سکہ بند, سکہ بند کس کو کہتے ہیں؟ نون, جس پہ مہر لگی ہو, سکہ بند اللہ والے بھی گامزن ہو نکلے. یہ کون تھے بھلا؟ وہی تھے جن کو اپنا سمجھ کر آپ گئے تھے مدینہ میں. مکہ والوں نے تو سازش کی قتل کی, تو اللہ نے مکہ سے مدینہ کا راستہ دکھا دیا. اور اب دیکھیے, مدینہ والوں نے جب آپ کی جان لینے کی کوششیں کی تو اللہ نے آپ کو کیا خیر دکھائی. چند واقعات دیکھیں گے ہم. ایک مرتبہ, اور یہ واقعہ 4 ہجری کا ہے, عمر بن امیہ دمری, میں ریکویسٹ کروں گی کہ آپ لوگ عرب لگائیں کیونکہ میں بہت سارے لوگوں کو پڑھتے بولتے غلط تلفظ دیکھتی ہوں. تو کیا ہے؟ عمر بن امیہ دمری. اب اس کو کئی طرح سے میں پڑھ لوں, عمرو بن امیہ, زمری, 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 تو ان کو عرب سے دیکھا کرے کیونکہ یہ نام ہمارے لیے نون نہیں ہے. عمر بن امیہ دمری نے قبیلہ عامر کے 2 آدمی قتل کر دیے تھے. ان کی دیت, دیت کیا ہوتی ہے؟ بلڈ منی, قصاص وصول کرنے کے لیے, نیز معاہدانہ ذمہ داریوں کی یاد دہانی کے لیے رسول خدا صلی اللہ علیہ وسلم بنو نذیر کے ہاں پہنچے. वहाँ के लोगों ने आपको एक गढ़ी, गढ़ी क्या होती है, छोटे छोटे जैसे कले होते हैं ना, तो उसके अंदर, कल भी हमें इत्तफाक हुआ एक जगह देखने का, बुर्जियाँ बनी होती हैं जिसमें छुपकर दुश्मन के ऊपर हमला किया जाता है या फिर दिफा किया जाता है। छतों पे और उमन ऊंची जगहों पे जो फोर्ट बनते हैं वहाँ ऐसी चीज़ें होती हैं। तो आपको एक गढ़ी के साए में बिठाया, फिर वो लोग अलहदगी में मिलकर ये मंसूबा बांधने लगे कि कोई शख्स जाकर ऊपर से पत्थर यानी चक्की का पार्ट गिरा दे, दो पत्थरों के बीच में रख के आटा या गंदम पीसी जाती थी, तो जब एक पार्ट उसका उठाया तो वो बहुत भारी पत्थर होगा, और नबी सल्लम की ज़िंदगी का खात्मा कर दे। अमर बिन जहाश बिन काप ने ये मुकद्दस जिम्मेदारी अपने सर ली। इधर हजूर सल्लल्लाहु अलैहि वसल्लम पर इनका इरादा बद मुनकशिफ हो गया, यानी ओपन हो गया, उनकी साजिश खुल गई और आप वहाँ से उठकर चले आए। आप ज़रा इमेजिन तो कीजिए, अल्लाह के नबी के साथ इस तरह का मामला उन्होंने किया, जान खतरे में थी ना, छोड़ देते दीन। हम तो पहले ही मशवरे देने लग जाते हैं, नहीं नहीं ठीक चलो, सोच समझ के चलो, तरीके से चलो। बहरहाल अब अगला वाक्या भी देखिए। मशहूर यहूदी सरदार काब बिन अशरफ, जिनका बाप कबीला तय, एक कबीला था, कभी आपने सुना होगा हातिम ताई, तो कबीला तय से थे, ताई ऐसे जैसे लाहौर से लाहौरी, सियालकोट से सियालकोटी, तो कबीला तय से था, जिसकी माँ यहूद के मालदार मुक्तदा अबू राफे बिन अबी हुकैक की बेटी थी। आपने इस दो गाना क्या होता है, दोहरा, जिस तरह हम कहते हैं ना आपसे तो मेरी दोहरी रिश्तेदारी है, ताल्लुक़ की वजह से अरबों और यहूदियों के दरमियान यकसा रसूख रखता था। रसूख से मुराद असर था, लोगों के ऊपर उसका रोब था। एक तरफ वो माली कुव्वत रखता था, दूसरी तरफ इसकी शायरी की भी धाक थी। इसके सीने में इस्लाम के खिलाफ बड़ा जहरीला लावा भरा हुआ था, चुनाचे एक दूसरी रिवायत फतहुल बारी इसकी मौईद है। मौईद किसको कहते हैं, अय्यदा, युअय्यिदु से क्या है लफ्ज़ अय्यदा, मदद करना, तो मुअय्यिद मदद करने वाली। इसमें बताया गया कि काप ने नबी सल्लल्लाहु अलैहि वसल्लम की दावत की और कुछ आदमियों को मामूर किया कि जब हजूर आए तो इनको वो कत्ल कर दें। ये रिवायत अपनी मुस्तकिल हैसियत में चाहे बहुत ज़ोरदार ना हो, मगर काप के बग़ज़ और इसकी मजमू सरगर्मियों की रोशनी में देखा जाए तो ऐसा होना बड़ी हद तक करीने कयास है। जिस ज़माने में बनु कुरैज़ा से हजूर ने तजदीद मुआहदा की, इसी ज़माने में बनु नज़ीर ने हजूर को पैगाम भिजवाया कि आप अपने साथ 3 आदमी लाएं और हम भी अपने 3 आलिम पेश करेंगे, आप अपनी बात इस मजलिस में बयान करें, अगर हमारे आलिमों ने आपकी तस्दीक कर दी तो हम सब भी आप पर ईमान ले आएंगे। हजूर सल्लल्लाहु अलैहि वसल्लम रवाना हुए तो रास्ते में आपको इत्तला हो गई कि यहूद तलवारें बांधे इस इरादे से आपके मुंतज़िर हैं कि आपको कत्ल कर दिया जाए, और आप वापस आ गए। तो क्या समझ आया, वो कहते हैं ना कि सारा ज़माना है दुश्मन मेरा, हालांकि हम लोगों की भलाई और खैर की बात करते हैं। तो इस आर्टिकल से मुझे आपको क्या पता चला कि दीन की मुखालफत में कोई जान लेने तक भी पहुंच जाए, लेकिन वही होता है जो अल्लाह चाहता है। और ये चीज़ मैंने आज के दौर के भी कुछ लोगों की देखी है, बड़ी ओपन बात करते हैं, ब्लंक, बिल्कुल आप कहना चाहिए कि स्ट्रेट फॉरवर्ड, लेकिन आज तक जिंदा। बड़ी बड़ी ताकतें उनकी जान नहीं ले सकी, बड़ी बड़ी सियासी जमातें उनको नहीं हटा सकी, तो जिसे अल्लाह रखे उसे कौन चखे। तो आपने लिए ये सबक लीजिए, आप भी और मैं भी, कि नबी सल्लल्लाहु अलैहि वसल्लम को जिस ज़ात ने बचा लिया, यकीन कीजिए जैसे ज़ुबान 32 दांतों के बीच में है ना, कोई एक दांत भी तो काट सकता है उस ज़ुबान को। दिन में कितनी दफ़ा ज़ुबान कटती है हमारी, तो जो रब इस ज़ुबान को 32 दुश्मनों में बचा लेता है ना, आपको मुझे सच्चे इस्लाम सच्चे ईमान की बदौलत बचा लेगा। शर्त यह है कि हमारा ईमान खरा हो, खोटा ना हो, हम पहले से पेशबंदियां करके इस्लाम की तरफ ना जाएं, और अल्लाह ताला हमें ऐसा ईमान और ईमान के बाद ऐसी जुर्रत अता फरमाए।